रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा यहाँहरू सबैलाई स्वागत छ। म नवराज लम्साल। आदरणीय श्रोताहरू, बढ़दो जाड़ोसँगै तराईमा शीतलहरको क्रम शुरू भएको छ। शीतलहर बढ़ेसँगै श्वास प्रश्वास, रुगाखोकी र निमोनिया जस्ता स्वास्थ्य समस्याहरू देखा पर्न थाल्छन्। मान्छेहरू बिरामी पर्ने र यसै कारणले मृत्यु हुने खबरहरू पनि आउँछन्। त्यो दुःखद खबर यस वर्ष छैन, विगतका वर्षहरूमा त्यस्ता खबरहरू पनि थिए। पूर्व तयारीका लागि के गर्न सकिन्छ, त्यस विषयमा आज हामी छलफल र संवाद गर्छौं। र यो शीतलहरको कुरा गरिरहँदा सबभन्दा बढ़ी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, सीमान्तकृत वर्गका मानिसहरू बढ़ीभन्दा बढ़ी प्रभावित हुने गरेका छन्। जस्तो कि हाम्रो यो शीतलहर चाहिँ पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ कपिलवस्तु, रूपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, मध्य तराईका चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र पूर्वी तराईको सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापासम्म चाहिँ शीतलहरको अलि बढ़ी प्रभाव परेको पाइन्छ प्रायजसो। र यस वर्ष मात्रै पनि गएको पुष दुई गते काठमाडौँ उपत्यकाको हकमा पनि चिसो बढ़ेको छ र गएको दुई गते काठमाडौँ उपत्यकामा यस वर्षकै सबभन्दा बढ़ी चिसो भनेर मापन गरिएको थियो, जहाँ 2.3 डिग्री सेल्सियस थियो तापक्रम। र यसरी तराईका भूभागमा अथवा हुने त्यो शीतलहरसँगै त्यहाँ हुने हुस्सु कुहिरोले चाहिँ जनजीवन प्रभावित हुन थालेपछि त्यसको त्यो पारदर्शिता कम भएर यातायात सञ्चालनमा पनि समस्याहरू देखा पर्न सक्छन्। यसरी यो समस्या आउनुभन्दा पहिल्यै अथवा यो समस्या स्वाभाविक हो, जाडो महिनामा हिमालमा ज्यादा चिसो, तराईमा शीतलहर, यो खालको समस्याका बीच हामी हाम्रा जनतालाई सहज जीवनयापनका निम्ति कसरी सघाउ पुर्याइरहेका छौं अथवा त्यसको पूर्व तयारी के हुन सक्छ, त्यस विषयमा हामी संवाद गर्छौं। हामीसँग आज अनिल पोखरेलज्यू हुनुहुन्छ, जो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख हुनुहुन्छ। पोखरेल सर, यहाँलाई हार्दिक स्वागत छ। हजुर, मैले अलिकति पृष्ठभूमिमा उल्लेख गरेँ, केही तराईका जिल्लाहरूको नाम लिएँ र यो वर्ष पनि अब चिसोको त्यो क्रम शुरू भएको छ, शीतलहरको क्रम शुरू भएको छ। यहाँ चाहिँ कार्यकारी प्रमुख हुनुहुन्छ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको, तपाईँहरूको तयारी कस्तो छ, त्यहाँबाट शुरू गरौँ न छलफल।
हरेक वर्ष हाम्रो देशमा यो मुख्य गरी पुष माघ महिनामा शीतलहर तथा यो हिमपातले गर्दाखेर पहाड़ी जिल्लाहरूमा, हिमाली जिल्लाहरूमा हिमपातको कारणले गर्दाखेर थुप्रै जनधनको क्षतिहरू विगतमा हुने गरेको अनुभव छ। हामीले त्यही सिकाइको आधारमा हामीहरूले यो मुख्य गरी यो दुईटा महिनाहरूमा चाहिँ यस्तो फेरि सम्भावनाहरू भएको हुँदाखेरि हामीले गृहमन्त्रीज्यू गर्ने क्षेत्रमा मङ्सिर 16 गते बसेको बैठकले चाहिँ यस्ता सम्भावित शीतलहर तथा हिमपातका विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्य राष्ट्रिय मार्गदर्शन 2077 चाहिँ स्वीकृत गर्यो। त्यो मार्गदर्शन अनुसार हामीहरूले संघीय सरकारमा, प्रदेश सरकारमा, जिल्ला विद्युत व्यवस्थापन समितिहरू र स्थानीय सरकारहरूले पनि त्यो मार्गदर्शन अनुरूप उहाँहरूले कार्ययोजना बनाएर अहिले कार्यान्वयन गर्ने त्यो चरणमा छौँ।
जिल्ला जिल्लाले पनि आफ्नै ढङ्गको बनाएको रहेछ होइन?
हजुर, यही मार्गदर्शन अनुसार हामीहरूको विपद सम्बन्धित ऐन 2074 त्यसले परिभाषा गरे अनुसार हामीहरूले हरेक जिल्लाले, हरेक स्थानीय सरकारले, हरेक प्रदेश सरकार र हरेक क्लस्टर्सहरू छन्, त्यो चाहिँ हामीहरूको विषयगत क्षेत्रहरूको नेतृत्व गर्ने मन्त्रालयहरूले यसको आफ्नो आफ्नो क्षेत्रमा चाहिँ
अब यो न हामीले शीतलहर रोक्न सक्छौ न हिमपात रोक्न सक्छौ, तर त्यस्तो भइसकेको बेला नागरिकहरूलाई सुरक्षित राख्ने कुरा न हो हाम्रो, त्यो सुरक्षित राख्नका निम्ति चाहिँ गृह मन्त्रालयको आफ्नो तयारी, अब भन्नुभयो नि अहिले त्यो मार्गदर्शनको कुरा गर्नुभयो, कार्यविधिको कुरा गर्नुभयो, त्यो अब तयारीको लागि तपाईँहरूको चेन अफ कमान्ड होला, स्थानीय स्तरमा स्थानीय सरकारहरू कुरा होला, त्यो तयारीको प्रक्रियाहरू चाहिँ के हुन्?
हामीले मुख्य गरी हामीले स्थानीय तहदेखि मुख्य गरी जिल्ला विद्युत व्यवस्थापन समितिहरूले हामीले सुरुमा चाहिँ यसको लागि चाहिने सूचनाहरू सङ्कलन गर्ने पहिलो स्टेप भनेकै त्यो गर्न हामीले गर्ने गर्छौँ। त्यसपछि यो विगतका अनुभवहरूको आधारमा यो गएको 10-20 वर्षमा हेर्दाखेर कहाँ कहाँ चाहिँ बढी यस्ता खालका घटनाहरू घटे, यस्ता प्रभावित हुन सक्ने जनसङ्ख्याहरू कहाँ छन्, यस्तो घरबारविहीन अति विपन्न परिवारहरू मुख्य गरी यो गरिबीसँग जोडिन्छ, यो शीतलहरबाट जुन बिरामी हुने र मृत्यु हुने जुन छ त्यो त्यो त्यस्तो खालको प्रभावित हुन सक्ने जुन छ ज्ञान पहिचान गर्ने त्यो कामहरूबाट सुरु हुन्छ। जस्तो सप्तरीको उदाहरणहरू हरेक त्यहाँका सबै गाउँपालिका नगरपालिकाहरूको चाहिँ प्रत्येक गाउँपालिका नगरपालिकामा कति घरहरू मोटामोटी 100 घरदेखि 250 घरसम्म चाहिँ त्यस्तो खालको सम्भावित यो जनसङ्ख्या हुँदो रहेछ भनेको उहाँहरूले नि प्रयास गर्नुहुन्छ। त्यस पछाडि उहाँहरूले यो विगतको अनुरोधलाई नै हेरेर अब यस्ता घरहरूलाई यहाँ कपडाहरू भयो कम्बलहरूको व्यवस्था के छ उहाँहरूको घरहरूमा उनीहरूको त्यो चिसोहरू पस्नेहरू जोगाउँदा के गर्न सकिन्छ यस्ता हरेक आफै हरेक जिल्ला जिल्लामा कम्बल ब्ल्याङ्केटहरू त्यो लगायत कतिपय जिल्लाहरूमा चाहिँ ज्याकेटहरू पनि वितरण गर्ने कोच ब्याङ्कहरूको स्थापना गर्ने त्यस्तो खालका कामहरू गर्ने गरिन्छ। त्यसरी पनि नपुग्ने गरेका चाहिँ ठुलो शिखर 3 दिन 4 दिन 7 दिनसम्म पनि आउन सक्ने सम्भावना हुँदाखेर केही स्थानहरूमा चाहिँ हामीले यो काठ दाउरा पातहरू उहाँहरूलाई किनेर त्यो टोलटोलहरूमा त्यसरी आगो बालेर आगो तात्ने खालको बन्दोबस्त पनि गर्ने र मुख्य गरी यो सौमा गरिबहरू लक्षित वर्गहरूलाई अत्यावश्यक सामग्रीहरू उसलाई चाहिने औषधि पातहरू चाहिँ जिल्ला जनस्वास्थ्य कार्यालयहरूले यसलाई गर्ने यो सँगसँगै पनि अझै यसको घटनाहरू अझै बढ्दै गएको खण्डमा चाहिँ यसलाई खोजी दाखा गर्ने आवश्यक सेवा सञ्चालनहरू गर्नलाई चाहिँ हाम्रो सिक्किमकै सेक्युरिटी एजेन्सीहरू भलिन्टियर्सहरू नेपाल रेड क्रसका साथीहरू भलिन्टियर्सहरू लगायत वडाकाहरूले स्थानीय सरकारहरूले यसको लागि कार्यहरू गर्ने यो सँगसँगै अब अहिले स्कुलहरू धेरै स्कुलहरू बन्द छन् स्कुलहरूको माध्यमको मार्फतबाट त्यो सँगसँगै ट्राफिक प्रहरीहरूको मार्फतबाट चाहिँ दुर्घटनाहरू कम गर्नलाई स्पेसली एक्सिडेन्टहरूको लागि यस्तो खालको यावत कामहरू हामीले स्थानीय तहमा र जिल्ला तहमा गर्ने गरिन्छ।
जस्तो अब यो खाद्यान्नको कुरा होला लत्ता कपडाको कुरा होला औषधिको कुरा होला स्वास्थ्य परीक्षणको कुरा होला यी व्यवहारिक कुराहरूको लागि स्थानीय स्रोत साधनहरू परिचालन गर्न त्यहाँको समाजसेवी संघ संस्थाहरू सामाजिक संघ संस्थाहरू परिचालन गर्न त्यो परिचालन प्रक्रिया कतिको जटिल हो कि सहज हो कि यो स्वाभाविक प्रक्रियामा हुने कुरा हो कि त हरेक वर्ष आइरहने भइरहने कुरा हो।
अब यो हाम्रो थुप्रै वर्षदेखि हेर्ने भने 69 सालमा हामीहरूले यस्ता यस्तो अवस्था आउन सक्छ यसलाई राहत मापदण्डहरू पनि हामीहरूले तय गरेका छौँ। यसको आधारमा हामीहरूले स्वतः परिचालित हुने अवस्था पनि छ तर एकजनाको पनि मृत्यु हुनु भनेको दुःखदायी घटनाहरू हुन जान्छ। त्यस कारणले गर्दाखेरि हामीहरूले जस्तो अघिल्लो हप्ता हाम्रो प्राधिकरणको हामीहरूको टोली हामीले मुख्य गरी प्रदेश 2 यसको हटस्पट भएको हुनाले हाम्रो प्रदेश 2 आन्तरिक मामिला मन्त्रालयको नेतृत्वमा सबै अरू मन्त्रालयहरूसँग पनि हामीहरू संयुक्त रूपमा हामीले कार्यक्रम गऱ्यौँ कसरी यसलाई प्रभावकारी बनाउन सकिन्छ। विगतमा पनि हामीहरूको समाजसेवीहरू हाम्रा प्राइभेट सेक्टरका साथीहरू त्यस सँगसँगै हाम्रो सुरक्षा संयन्त्रहरू यसो परिचालित हुने गर्ने भएको छ तर त्यो दिने पनि नहुन सक्छ। यो शीतलहर झन् बढी चाप्न पनि सक्छ त्यस्तो अवस्था यसपालि झन् जटिल किन पनि छ भने यसपालि कोभिडको कारणले गर्दाखेर कोभिडको महामारी र यो चिसो निमोनिया लगायतका रोग व्याधहरूले झन् हामीलाई घाल्न सक्छ भनेर हामीले विशेष जनाएको भएर हामीले यो प्रदेश 2 राजधानी जनकपुरमा हामीले कार्यक्रम गऱ्यौँ। त्यहाँका सबै मन्त्रालयका सचिवजीहरूसँग अन्य सरकारवालाहरू नेपाल रेड क्रस लगायत सबै संस्थाहरूलाई बोलाएर हामीले कसरी अझै यो वर्ष बन्द प्रभावकारी हुन सक्छ भनेर उनले छलफल गर्ने त्यो अनुसारको बनेका कार्यजनाहरूलाई पनि उनले परिमार्जन गर्ने त्यसलाई थप स्रोत साधनहरू कसरी जुटाउन सकिन्छ भन्ने कुराहरूको छलफल गरेर यस्तो खोजी तथा विवाद यस्तो कार्यक्रमहरू नै कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर हामी प्राधिकरण गृह मन्त्रालय त्यसपछि प्रदेश सरकार सिडियो कार्यालयहरू र स्थानीय सरकारहरूसँग हामी मिलेर यसरी यसलाई अझै प्रभावकारी गर्ने विचारबाट हामीहरू लागिरहेको छ।
कुरा यिनैमा अझ म दोहोऱ्याउन चाहन्छु। जस्तो बालबालिका ज्येष्ठ नागरिक सुत्केरी गर्भवती महिलाहरू कतिपय यहाँले यसलाई चाहिँ गरिबीसँग पनि जोड्नु भयो त्यो सत्य कुरा पनि हो सीमान्तकृत वर्ग उनीहरूको लागि विशेष लक्षित केही छन्
मुख्य गरी यसको लागि हामीहरूको स्थानीय सरकारहरूले चित्र लिनु भएको छ उहाँहरूले पहिचान गरेर घर परिवारहरू कतिजना छन् कहाँनिर छन् उहाँको अवस्था के छ उहाँहरूलाई कम्बल अथवा थप त्यो तातो चिजको लागि चाहिने काठ तात दाउराहरू लगायत उहाँहरूलाई सूचनाले तपाईँहरूले यस्तो खालको कपडा यस्तो खालको खानेकुराहरू खान जरुरी छ त्यसको लागि सहयोग गर्ने अन्य संस्थाहरू स्थानीय तहमा काम गर्ने थुप्रै यो विपदमा काम गर्ने संस्थाहरू हुन्छन्, न्युट्रिसनसँग सम्बन्धित काम गर्ने, कोही स्वास्थ्यसँग काम गर्ने सरकारहरूसँग संयुक्त रूपमा काम गरेर कतिपय स्थानमा स्थानीय सरकारले क्लोज ब्याङ्कहरू सञ्चालन गर्ने, बिहान कपडाहरू दिने, त्यो खालका कामहरू उहाँहरूले गर्नुहुन्छ। त्यस्तो चिजहरूलाई चाहिँ हामीले सहयोगी गर्ने काम गर्छ, सहयोग स्वरूप हामीले थप त्यसमा सहयोग पुर्याउने काम गरेका छौँ। म सोह्र गतिकै निर्णय अनुसार हरेक यो मुख्य गरी अति प्रभावित हुने जिल्लाहरूमा र मोडेल प्रभावित हुने जिल्लाहरूमा अहिलेको बजेटको व्यवस्थापन के छ, त्यसमा न्यूनतम 15 लाख रुपियाँ हामीले राखौँ र यो अहिले चितवनको लागि 15 लाख रुपियाँसम्म हामीहरूले तुरन्तै यसलाई खर्च गर्ने हिसाबबाट त्यो विधि हामीले त्यसलाई पारित गर्यौँ। यो हिसाबबाट स्थानीय सरकारहरूले गभर्नमेन्टको काम कारवाही हेर्ने अथवा केही अरू स्रोत साधनहरू चाहिन्छ भने त्यसलाई पनि उपलब्ध गराउने, त्यो सँगसँगै हामीले हरेक जिल्लामा मुख्य गरी प्रभावित हुने तराईका र पहाडका हिमालका जिल्लाहरूमा अहिलेको कम्बलहरूको लगत कतिवटा छ, कुन जिल्लामा कतिवटा छन्, नेपाल सरकारको हाम्रो गोदाम गरेर कति छन्, त्यो सँगसँगै अन्य संस्थाहरूसँग कति छ, अनि त्यो कुराको लगत राखेर जहाँ कम छ त्यहाँनिर थप अहिले पठाउने अहिले पठाउँदै गर्ने पनि काम गरेको हुन्छ। यो सँगसँगै हामीले यही हप्ता पनि सबै मन्त्रालय मुख्य गरी यसलाई पाउने क्लस्टर्सहरूका मन्त्रालयहरू 11 मन्त्रालयहरूसँग हामीहरूले फेरि यो हप्ता पनि हामीहरू यसै नै छलफल गर्दैछौँ। क्लस्टर्सका लिड्स कोलिड्स मन्त्रालय यसमा आबद्ध संयुक्त राष्ट्रसँग लगायत अन्य संस्थाहरूसँग हामी संयुक्त रूपमा बसेर यस्ता योजनाहरू अझै कसरी प्रभावकारी गर्न सकिन्छ, विगतका कमी कमजोरीहरू केहरू भए, यसका सिकाइहरू के हुन् त्यसलाई समावेश गरेर हामीले यही यो पुस माघ महिनाको बेलाको यो जाडो र हिमपातको चिजलाई रोक्नलाई, यसबाट हुन सक्ने क्षतिलाई नदिनलाई निर्णय नदिनलाई
सुरुमा यहाँले एउटा शब्द प्रयोग गर्नुभएको थियो सूचना संकलन भनेर, मलाई एउटा रमाइलो लागेको थियो त्यो। हामीसँग त्यस्तो डाटा छ फलानु पालिकामा यति घरधुरी छन्, त्यहाँ शीतलहर भयो भने यस्तो हुनसक्छ, अथवा यहाँ यस्तो सीमान्तकृत समुदाय यति छ, यहाँ यस्तो छ यस्तो छ, यहाँ यति सामग्री चाहिन्छ भनेर त्यो आवश्यकता अनुसार स्टक गरेर सामानहरू सुरक्षितसँग राखेर आपत पर्दा टक्क निकालेर लान सक्ने खालको त्यो स्टक गरेर राख्ने चिजको अवस्थाको चाहिँ कस्तो हो हाम्रो स्थिति?
हजुर, निश्चय पनि छ। अब सबै जिल्लाको सबै नगरपालिकाको नहुन सक्छ, जस्तो उदाहरणको लागि हामीले सप्तरीको लागि हेरौँ। अब सप्तरी जिल्लाको लागि उहाँहरूले जिल्ला व्यवस्थापन समितिको बैठक बसी हरेक नगरपालिका हरेक गाउँपालिकाहरूको उहाँहरूको सुसम्भावित प्रति परिवार संख्याहरू कतिजना हुनुहुँदो रहेछ भन्ने त्यो कुराहरू उहाँहरूले स्पष्ट तयारी गर्नुभएको छ यही वर्षको लागि। अहिले हामीहरूको यो यसको लागि चाहिने डिआरआर पोर्टल डट गभ डट एनपीमा गएर हेर्नुभयो भने सप्तरीको त्यो कार्ययोजना देख्न सक्नुहुन्छ। त्यसै गरी अरू जिल्लाका कार्ययोजनाहरू पनि त्यसमा राखिएका छन्। अब यसले चाहिँ स्पष्टसँगले हामीहरूको हरेक गाउँपालिकामा कतिवटा ब्ल्याङ्केट छन्, कतिवटा कम्बलहरू यो कम्बलहरू छन् भन्ने कुराहरू लगायत त्यसलाई चाहिने थप सामग्रीहरू के हुनसक्छ भनेर उहाँहरूले जस्तो उच्च प्रभावित जिल्लाहरू उच्च सरी गाउँपालिकाहरू सबै 18 गाउँपालिकाका नगरपालिकाका लगतहरू तयार पार्नुभएको छ उहाँहरूले, त्यसमा कति जनसङ्ख्या प्रभावित हुन सक्छ भनेर त्यो हेर्न सकिन्छ। जस्तै सकरीकै उदाहरण दिने भने 50,000 जति जनसङ्ख्या 5,000 जति घर परिवारहरूलाई असर पर्न सक्छ भन्ने कुरा उहाँहरूको पूर्वानुमान हो। त्यस्तो खालको यो लगतहरू चाहिँ उहाँहरूले तयार पार्नुभएको छ, सबै गाउँपालिकाहरूको नहोला तर धेरैजसो जिल्लाहरूले यो चिजहरू तयार पार्ने कामहरू विगतको अनुभव विगतको वर्षहरूमा पनि
जस्तो स्थानीय पालिकाहरूको आफ्नै स्रोत साधन होला, उनीहरूको वितरण प्रक्रिया प्रणाली आफ्नै होला, प्रदेश सरकारको आफ्नै स्रोत साधन हुन्छ, उनीहरूले आफ्नै ढंगले वितरण गर्लान्, संघीय सरकारको गृह मन्त्रालयको जस्तो यहाँहरूको अब विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आफ्नै पनि केही चिजहरू होलान्, यी सबै कुराहरूको समन्वय चाहिँ कसरी हुन्छ? कुनै ठाउँमा तीनवटै चारवटै पाँचवटै संस्थाले एकै ठाउँमा जान सक्ने, कतै जानै नसक्ने त्यस्तो पनि हुन सक्ला नि होइन, यसको समन्वय कसरी हुन्छ?
हजुर, हामीहरूको जुन यो हाम्रो संविधान आइसके पछाडि र मुख्य गरी यसको ऐन आइसके पछाडि हामीले यो चारैवटा जुन सरकारहरू र जिल्ला व्यवस्थापन छन्, संघीय सरकार, कार्यकारी सरकार र स्थानीय सरकार, यो सबै जिल्ला व्यवस्थापन छ कि उहाँहरूलाई एउटै एउटै संस्थाको हिसाबबाट हामीले हेर्न जरुरी छ। हाम्रो यो सबै चिज परिचालन हुने भनेकै स्थानीय सरकारको नेतृत्वमा हुने गर्छ। जस्तो जिल्ला विपद व्यवस्थापन समितिले भोलि कुनै ठाउँमा कम्बल अथवा आर्थिक राहत अथवा काठ दाउरा पातहरू दिनु पर्यो भने पनि यो स्थानीय सरकारको नेतृत्वमा उहाँसँग समन्वय गरिकन वडाकारले त्यहाँको निर्वाचित प्रतिनिधिहरूसँग उहाँसँगको छलफलको समन्वयमा यसरी गर्ने गरिन्छ। अब जस्तो यो यसो समाज कसैको मृत्यु भइहाल्यो भने पनि जस्तो जिल्ला विपद व्यवस्थापन समितिको मार्फतबाट स्थानीय पालिकासँगसँगै समन्वय गरेर उहाँहरूलाई दिने राहत पनि यो एउटै सरकारको राहत हो भन्ने हिसाबबाट हामी त्यसरी गर्छौँ। यो फेरि शीतलहर मात्र होइन, यो चाहिँ हाम्रो बाढी पहिरो आगलागिला अन्य विपदहरूमा पनि हामीहरूले यो अलग अलग राज्यको हाम्रो सरकारको अलग अलग हाम्रो सङ्घीय सरकार प्रदेशी सरकारको भन्ने नभनिकन हामी स्थानीय सरकारको उहाँको नेतृत्वमा हामीले गर्ने गर्छौँ। त्यो हिसाबबाट हामीले यसमा डुप्लिकेसन हुने अथवा यो कसरी नपाउने भन्ने भन्दा पनि त्यसलाई स्थानीय सरकारको हिसाबबाट हामीले गर्ने गरेका छौँ।
जस्तो दुईटा होला होइन, अब जस्तो शीतलहर हुने, जाडो महिनामा हिमपात हुने कुरा पनि त्यो पूर्व अनुमान गर्न सकिने भयो, बर्खामा बाढ़ी पहिरोको पनि पूर्व अनुमान गर्न सकिने भयो। हामी बाढ़ी पहिरोको सन्दर्भमा जोडिएर बर्खामा पनि यस्तो बहसहरू गरिरहन्छौं, हिउँदमा पनि शीतलहर हिमपातसँग जोडिएर यस्तो बहस गरिरहन्छौं। यो चाहिँ अब हिउँद लाग्यो, चिसो हुन्छ, शीतलहर पर्छ, हिमपात पर्छ अथवा हिमपात हुन्छ अथवा बर्खामा बाढ़ी पहिरो आउन सक्छ भन्ने भयो। त्योभन्दा बाहेक आकस्मिक रूपले कुनै पनि बेला केही हुन सक्ने कुरा त हुन्छ नि, जस्तै अघि यहाँले एउटा शब्द प्रयोग गर्नुभएको थियो आग लागि भनेर, आग लागि कतै घटना दुर्घटनाहरू धेरै चिजहरू हुन सक्छ। यो नियमित रूपमा यतिखेर यस्तो हुन सक्छ भन्ने पूर्वानुमानको तयारी र त्यो आकस्मिक घटनाहरूको व्यवस्थापनको लागि हुने तयारीमा केही फरक हुन्छ कि हुन्न?
शीतलहरको लागि नै हामीले हाम्रो जल तथा मौसम विज्ञान विभागले यसको लागि फग एडभाइजरी शीतलहरको बुलेटिनहरू निकाल्नुहुन्छ सबै यो तराईका जिल्लाहरूको लागि। उहाँले चाहिँ आगामी 24 घण्टाको आकलन आउटलुक भन्ने गरिन्छ, त्यो आउटलुकहरू चाहिँ हामीले विभिन्न माध्यमहरूबाट उहाँले जारी गरेको चिजहरू रेडियो नेपालबाट तपाईँहरूले पनि बजाउनुहुन्छ, अन्य पत्र पत्रिका मार्फत उहाँहरूकै वेबसाइटहरू फेसबुक मिडिया लगायतहरूमा त्यो चिज प्रकाशित हुन्छ। त्यसले चेतावनी तथा परामर्शहरू दिन्छ होइन, यो लगभग कति बजीतिरबाट हटेर जान्छ होइन, अरू दुई दिन तिन दिनसम्म लाग्ने खानेलाई दिनु लाग्न सक्ने सिचुएसन भएको अवस्थामा चिसो कतिको बढ्न सक्छ, कसरी घट्न सक्छ भन्ने खालका फगका एडभाइजरीहरू विगत केही वर्षहरूदेखि उहाँहरूले नियमित रूपमा यो मुख्य गरी जाडोको मौसममा उहाँहरूले निकाल्ने गर्नुहुन्छ। त्यसै गरी हिमाली जिल्लाहरूलाई पनि त्यसै गरी उहाँहरूले यो हिमपात हुन सक्ने एडभाइजरीहरू उहाँहरूले तयार गर्नुहुन्छ। त्यो एडभाइजरी अनुसार नै हामीहरू प्राधिकरणले यसको लागि राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र भन्ने छ, नेसनल इमर्जेन्सी अपरेसन सेन्टर भन्ने छ, त्यसरी जिल्ला जिल्लामा चाहिँ डिस्ट्रिक्ट इमर्जेन्सी अपरेसन सेन्टर्सहरू छ। हामीहरूले चाहिँ यो जिल्लामा भएका डिस्ट्रिक्ट इमर्जेन्सी अपरेसन सेन्टर्सको मार्फत हामीहरू यसको लागि यो सूचनाहरू पनि परिचालन गर्ने, सूचनाहरू हरेक घर घरसम्म कसरी पुर्याउन सकिन्छ भन्ने कामहरू पनि गर्छौँ। त्यो सँगसँगै यस्तो खालका जोखिमहरू, सामाजिक जोखिमहरू आएको खण्डमा यसलाई चाहिने सबै संस्थाहरू, सेक्युरिटी एजेन्सीहरू, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत हामीले तुरन्त मोबिलाइज गर्ने अवस्थामा हामी त्यसरी राखेका हुन्छौँ। यो सँगसँगै अर्को छुट्याउनु हुने कुरा के पनि छ भने हामीले थुप्रै व्यक्तिहरूलाई चाहिँ हामीहरूलाई यसको बारेमा ज्ञान, यसको बारेमा चिजहरू नपुग्न सक्छ, त्यही भएर हामीले मुख्य गरी यो जाडोको मौसममा हामीले कस्तो खालको चिजहरू बस्नुपर्छ, के गर्नुपर्छ भन्ने कुराका हामी सूचनाका सन्देशहरू पनि विभिन्न माध्यम मार्फत, मुख्य गरी सोसियल मिडिया मार्फतहरू, रेडियोहरू मार्फतबाट हामी बनाउने गरेका छौँ। हामी जस्तो कि अस्ति प्रदेश दिनमै हाम्रो मुख्यमन्त्री, हाम्रो आन्तरिक मामिला मन्त्रीज्यूले नै हामीले मैत्री भाषामा बनाइएका सूचनाका सन्देशहरू हामीले दुईटा त्यो दिन हामी लन्च गऱ्यौँ होइन, त्यसरी सूचना सन्देशहरू पनि घरसम्म पुर्याउने यही प्रणाली हामीले राष्ट्रिय कार्य सञ्चालन केन्द्र मन्त्री नेसनल इमर्जेन्सी अपरेसन सेन्टरदेखि लिएर डिस्ट्रिक्ट इमर्जेन्सी अपरेसनको मार्फत हाम्रो जिल्ला प्रशासनकारले र स्थानीय सरकारहरूलाई त्यसरी हामीले मोबिलाइज गर्छौँ।
हुन्छ पोखरेल सर, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलज्यूसँग हामीले संवाद गर्यौं। शीतलहर बढ़न थालेको छ तराईहरूमा, पहाड़मा हिमालतिर हिमपातहरू हुन थालेको छ र यो जोखिमबाट बच्न र बसाउन के गर्न सकिन्छ, पूर्व तयारीका कुरा के छन् र यसको व्यवस्थापनका प्रक्रियाहरू के छन् भन्ने विषयमा आज हामीले संवाद गर्यौं। यही संवादका साथ आजको अन्तर संवाद यहीं सकिन्छ। साथी पराग पोखरेल र मनोवराज लम्साल आजको अन्तर संवादबाट विदा माग्छौं। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।